الحمد لله وكفى وسلام على عباده الذين اصطفى أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم وتفقد الطير فقال ما لي لا أرى الهدهد أم كان من الغائبين لأعذبنه عذابا شديدا أو لأذبحنه أو ليأتيني بسلطان مبين إلى الآخر سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم أرنا الحق حقا وارزقنا اتباعه وأرنا الباطل باطلا وارزقنا اجتنابه ربنا زدنا علما. تو اس کلاس میں ہم سورۃ النمل کی تفسیر پڑھ رہے ہیں معرفۃ القرآن کی جلد نمبر 6 سے اور آیات نمبر 20 سے لے کر کے 28 تک چل رہی ہیں. کسی نے اگر سجدہ تلاوت نہ کیا ہو اس والی آیت کے اوپر, 26 آیت جو کلاس میں پڑھی تھی ہم نے, دو کلاسز پہلے اس کی تلاوت ہوئی تھی, تو ان کو یاد دہانی کی خاطر بتا رہے ہیں کہ وہ سجدہ تلاوت کر لیں. آج تو ہم نے اس کی تلاوت نہیں کری ہے, تو ابھی تو واجب نہیں ہوا اس سے, ہم نے اس کی تلاوت نہیں کری ہے. اچھا, تو ہم تھے پیج نمبر 572 572 کے اوپر, اور اس میں ہم پڑھ رہے تھے کہ یہ جو ہدہد نے سلیمان علیہ السلام کو جواب دیا تھا, ٹھیک ہے, کہ اپنے آپ کو سلیمان علیہ السلام کی سزا سے بچانے کے لیے نا اس نے یہ جواب دیا تھا کہ میں تو ایک ایسی چیز کی خبر لے کر کے آیا ہوں جس کی کہ آپ کو بھی خبر نہیں ہے. اتنے بڑے بادشاہ بنے ہوئے ہیں ماشاء اللہ, انسانوں کے بھی, جنوں کے بھی, اور وحشی جانوروں کے بھی, پرندوں کے بھی, اور آپ کو بھی خبر نہیں ہے, میں وہ خبر لے کر کے آیا ہوں, ٹھیک ہے. تو اس کے اوپر حضرت مفتی محمد شفیع رحمۃ اللہ علیہ نے اپنے معارف و مسائل کے اندر یہ مسئلہ لکھا تھا, مسئلہ, ٹھیک ہے, یعنی ایک معارف و معارف یا ایک مسئلہ کہ کیا چھوٹے آدمی کو یہ حق ہے کہ اپنے بڑوں سے کہے کہ مجھے آپ سے زیادہ علم ہے, ٹھیک ہے. تو پڑھ تو ہم نے لیا تھا, لیکن چونکہ اب ایک ہفتہ تقریباً 5 دن گزر چکے ہیں, تو ایک دفعہ پڑھ لیتے ہیں کیونکہ اس کے اوپر ہم نے ابھی ڈسکشن کرنی ہے. تو وہ فرماتے ہیں کہ ہدہد کی مذکورہ گفتگو سے بعض لوگوں نے اس پر استدلال کیا ہے. لوگوں سے مراد علماء کرام, علماء کرام نے استدلال کیا, یعنی کہ عوام الناس اور عام لوگ ہمارے جیسے جو ہے وہ اس کے اوپر بحث کرنا شروع ہو جائیں کہ کیا یہ چیز جائز ہے, کیا یہ چیز ناجائز ہے, بلکہ جن کے پاس علم ہے, جنہوں نے گہرائی سے چیزوں کو سمجھا ہے, تو پھر وہ جو ہے نا, جیسے پہلے ہم بات کر چکے ہیں کہ قرآن مجید سے اور حدیث مبارکہ سے پھر مسائل اخذ کرتے ہیں, ڈرائیو کرتے ہیں, ٹھیک ہے. شرعی مسائل, فرض, واجب, حرام, حلال, مکروہ, یہ بھی ڈرائیو کرتے ہیں, اور ادب آداب بھی ڈرائیو کرتے ہیں, مستحبات بھی ڈرائیو کرتے ہیں, ٹھیک ہے. یہ ساری چیزیں جو ہے وہ یہی سورسز آف نالج ہیں. کیوں؟ اس لیے کہ یہی تو اللہ کا کلام ہے, یہی تو اللہ کے نبی علیہ السلام کی باتیں ہیں, بتائی ہوئی باتیں ہیں. تو ہم, ہمارے لیے کیا چیز جائز, کیا چیز ناجائز, کیا چیز فائدہ مند, کیا چیز غیر فائدہ مند, کیا چیز نقصان دہ, یہ سب ہماری عقل سے نہیں, بلکہ اللہ رب العزت نے اگر بتا دیا ہے تو وہ بتائے گا کہ کیا چیز, رائٹ, وہ وہاں سے ہم ڈیفینیشنز دیتے ہیں, ٹھیک ہے نا. یہی تو مومن میں اور کافر میں فرق ہے کہ مومن جو ہے وہ پہلے وحی کی طرف دیکھتا ہے کہ وہاں سے مجھے کیا ہدایات, کیا ڈائریکشنز, کیا رائٹس اینڈ رانگز مل رہے ہیں, اور اس کے بعد پھر اپنی عقل استعمال کرتا ہے, اس کے تحت رکھ کے اپنی عقل استعمال کرتا ہے, ٹھیک ہے. اور کافر جو ہے وہ اپنی عقل کو جو ہے وہ سب سے بالا تر رکھتا ہے, اور وحی کو جو ہے نا وہ عقل کے تحت رکھتا ہے. اگر وہ کسی قسم کا کوئی بلیور ہے, اگر کسی جیسے عیسائی ہے یا یہودی ہے یا کسی اور مذہب کا بلیو رکھنے والا ہے, تو وہ بلیور جو ہوتا ہے وہ وحی کو اپنی عقل کے تحت رکھتا ہے, جبکہ دین اسلام کا جو بلیور ہوتا ہے, ایمان والا ہوتا ہے, وہ وحی کو اوپر رکھتا ہے اور اپنی عقل کو اس کے نیچے رکھتا ہے, ٹھیک ہے. تو اسی وجہ سے ہمارے علماء کرام جو ہیں ان کا کام یہی ہے کہ کتاب اللہ سے اور حدیث رسول اللہ صلی اللہ علیہ وسلم سے پھر دلائل پکڑیں, ٹھیک ہے. تو فرماتے ہیں کہ ہدہد کی مذکورہ گفتگو سے بعض لوگوں نے اس پر استدلال کیا, یعنی دلیل حاصل کری, ٹھیک ہے, کہ کوئی شاگرد اپنے استاد سے یا غیر عالم عالم سے کہہ سکتا ہے کہ اس مسئلے کا علم مجھے آپ سے زیادہ ہے, بشرطے کہ اس کو اس مسئلے کا واقعی طور پر مکمل علم دوسروں سے زائد ہو, ठीक है, यानी अगर नहीं है इल्म तो फिर तो भाई झूठ, झूठ तो कोई भी नहीं बोल सकता। तो यहाँ पर झूठ की बात नहीं हो रही, यहाँ पर तो हकीकत की बात हो रही है कि वाकई उसके पास इल्म ज्यादा है अपने उस्ताद से या किसी आलिम दीन से, तो क्या वो इसको स्टेट कर सकता है कि नहीं, क्या वो इस बात को का इजहार कर सकता है कि मैं आपसे ज्यादा जानता हूं। ठीक है, तो कुछ उलमा ने इस्तदलाल किया कि हाँ कर सकता है, ठीक है, मगर रूहुल मानी में फरमाया, यानी हजरत अलामा आलूसी रहमतुल्लाह अलैह बहुत बड़े मुफसर कुरान और उनकी मशहूर तरीन तफसीर रूहुल मानी, तो उसमें उन्होंने ये फरमाया कि ये तर्ज गुफ्तगू अपने मशायख और बड़ों के सामने खिलाफ अदब है। यानी ये एक इल्म की बात हो रही है ना, तो जो इल्म में हमसे ज्यादा हैं उनके सामने इस तरीके से बात करना खिलाफ अदब है, इससे एहतराज करना चाहिए, यानी इससे बचना चाहिए, एहतराज करना चाहिए, अवॉइड करना चाहिए इसको। और हुदहुद के कौल से इस पर इस्तदलाल इसलिए नहीं हो सकता, ठीक है, यानी कुरान मजीद में हुदहुद का ये कौल नकल है, तो क्या हम उससे ये सबक हासिल नहीं कर सकते कि हम भी कर सकते हैं अगर हुदूद कर सकता है तो? नहीं, नहीं कर सकते, क्योंकि उसने ये बात अपने आप को सजा से बचाने और उजुर के कवी होने के लिए कही है, ताकि उसकी गैर हाजिरी का उजुर पूरी तरह हजरत सुलेमान अलैहिस्सलाम के सामने आ जाए। ठीक है, यानी पक्की दलील पेश कर रहे हैं ना, ताकि उसकी जान बच जाए, उसकी उसकी पिटाई ना हो। ठीक है, ऐसी जरूरत में अदब की रियायत करते हुए कोई बात की जाए तो मुजायका नहीं, यानी जब अगर आपकी जान पे बनी हुई है ना और आपको कन्विंस करना है अपने बड़े को कि भाई मेरा जाना जो था ना वो जस्टिफाइड था, तो उस सूरत में खाली जान बचाने के लिए आप ऐसी ऐसी बात कर सकते हैं, उसमें मुजायका नहीं है, वरना नॉर्मल सर्कमस्टांसिस के अंदर आप इस तरीके से बात अपने बड़ों से नहीं कर सकते। और इल्मी बड़ों, यहाँ पर इल्मी बड़े मुराद है, और अगर बायोलॉजिकल बड़े भी हैं तो बायोलॉजिकल बड़े यानी बाप है या मामू है या चचा है या और कोई खानदानी बुजुर्ग है, तो उनके सामने भी बदतमीजी की इजाजत नहीं है हमारे, हालांकि खानदानी बुजुर्ग के पास तो वैसे भी उमूमी तौर पर इल्म ज्यादा नहीं होता, लेकिन बेअदबी तो उनकी भी जायज नहीं है, तो अगर उनके सामने भी कोई बात करनी है तो अदब के साथ आप अपनी कोई बात उनके सामने रख सकते हैं, उनको दावत दे सकते हैं, तो फिर जो इल्म में बड़े हैं उनके साथ तो बिल्कुल भी जायज नहीं है। हमारे अकाबरीन के नजदीक एक मिसरा बहुत बहुत मकबूल है कि अदीनु कुल्लुहु अदब, कि दीन तो पूरा का पूरा अदब ही है, यानी अदब की इतनी बड़ी अहमियत है हमारे दीन के अंदर कि यहां तक फरमा दिया कि दीन तो सरासर अदब है। ठीक है, पूरा का पूरा अदब ही है। कैसे इसको, अब इस जुमले को कैसे जस्टिफाई करेंगे कि भाई जो तौहीद है, तौहीद बुनियाद है ना दीन की, तो तौहीद क्या है, अल्लाह की बारगाह का अदब ही तो है तौहीद, यानी अल्लाह ताला के साथ शरीक ठहराना किसी को, ये अल्लाह की शान में गुस्ताखी है, बेअदबी है, तो तौहीद अदब है अल्लाह ताला का। उसी तरह से नबी अलैहिस्सलाम को अल्लाह का रसूल मानना और नबी अलैहिस्सलाम की अतात करना, ये नबी अलैहिस्सलाम का अदब है, राइट, उनकी अतात ना करना ये नबी अलैहिस्सलाम की शान में बेअदबी है। उसी तरीके से हर चीज को जो है वो आप अदब की कि ही डेफिनेशन में लेकर के आ सकते हैं, पूरे के पूरे दीन को अदब की डेफिनेशन में लाया जा सकता है। इसी वजह से ना हमारे काबरीन के यहाँ अदब का बहुत ज्यादा ख्याल रखा जाता है, था और रखा जाएगा, क्योंकि हमारा जो सिलसिला है ना अल्हम्दुलिल्लाह, जो असल दीन का सिलसिला है, ये तो अदब के बगैर नहीं चल सकता। ठीक है ना, जो किताबी दीन जिन्होंने बहुत पढ़ लिया और बड़ी मालूमात हासिल कर ली और बड़ा जो है ना उनकी जहानत थी उनके अंदर, तो उनको याद भी बड़ी अच्छी चीजें रह गई और वो जो है वो उसको बयान भी बड़े अच्छे से कर सकते हैं, लेकिन उन्होंने सोहबत से, अहलुल्लाह की सोहबत में कोई वक्त नहीं गुजारा और उनकी तरबियत नहीं हुई ना, तो उनके यहाँ फिर अदब के बगैर काम चलता रहता है, बेअदबी जो है वो जिसकी चाहे बेअदबी करना शुरू कर देते हैं, है ना, कभी जो है वो उलमा की बेअदबी शुरू, कभी जो है वो मशाइख की बेअदबी शुरू, कभी जो है वो असलाफ की बेअदबी शुरू, असलाफ की शान में ऐसी ऐसी बातें कह देते हैं कि जो कि 100% बेअदबी में आती है, हत्ता के कुछ तनकीदी जहीन लेकिन जिनकी जिनको सोहबत नसीब नहीं हुई, तो उन्होंने फिर सहाबा कराम की भी शान में बेअदबी, सहाबा के बारे में भी ऐसी ऐसी बातें अपनी किताबों में लिख दी, हत्ता के अंबिया के बारे में उनको भी नहीं छोड़ा, موسیٰ علیہ السلام نے یہ غلط کیا اور جو ہے وہ فلاں نبی نے جو ہے وہ ایسے نہیں کرنا چاہیے تھا ان کو اور یہ کیوں کیا اور ایسے کر دیا, اس کی مثال ایسے اس کی مثال ایسے, ٹھیک ہے. تو یہ بے ادبی جو ہے نا یہ ہمارے یہاں بالکل بھی اس کی گنجائش نہیں ہوتی. عباس رضی اللہ تعالیٰ کا واقعہ ہمارے اکابرین نے اسی موضوع کے تحت لکھا کہ عباس رضی اللہ تعالیٰ جو تھے وہ نبی علیہ السلام سے عمر میں بڑے تھے, چچا تھے نا بھائی, اور حمزہ رضی اللہ تعالیٰ کی طرح کے برابر کی عمر والے چچا بھی نہیں تھے بلکہ عمر میں بہت بڑے تھے, ٹھیک ہے. عباس رضی اللہ تعالیٰ سے کسی نبی علیہ السلام نے ایک دفعہ پوچھ لیا کہ کیا آپ مجھ سے بڑے ہیں اس طرح سے نا, تو نبی علیہ السلام نے تو عباس رضی اللہ نے جواب دیا کہ بڑے تو آپ ہی ہیں, ہاں میری عمر زیادہ ہے آپ سے, بڑے تو آپ ہی ہیں کیونکہ آپ اللہ کے نبی ہیں, آپ رسول ہیں, آپ میرے مرشد ہیں, آپ میرے پیر ہیں, سب کچھ آپ ہی ہیں لیکن عمر میری زیادہ ہے, ٹھیک ہے. تو عباس رضی اللہ تعالیٰ نے جواب دینے میں ادب کا لحاظ فرمایا. اسی طریقے سے عمر میں زیادہ والی بات جو ہے وہ ایون نبیوں کے درمیان بھی چلتی ہے, حتیٰ کہ دو نبی ہیں بھائی ہیں, ہارون علیہ السلام اور موسیٰ علیہ السلام, ہارون علیہ السلام موسیٰ علیہ السلام سے 3 سال بڑے ہیں, بڑے بھائی ہیں موسیٰ علیہ السلام کے, ٹھیک ہے. لیکن اچھا دونوں کے پاس نبوت ہے لیکن موسیٰ علیہ السلام کو اللہ تعالیٰ نے خصوصی نبوت عطا فرمائی, اولو العزم انبیاء میں بنایا, اور اس وقت جو ہے نا موسیٰ علیہ السلام کو اللہ تعالیٰ نے امیر بنا دیا حالانکہ ان کی عمر کم تھی. تو ہارون علیہ السلام جو ہے موسیٰ علیہ السلام کے سامنے جو ہے وہ چھوٹے بن کر کے رہے, ٹھیک ہے, اور موسیٰ علیہ السلام ہی کے حکم کے اوپر عمل کیا. موسیٰ علیہ السلام جا رہے ہیں, ہارون علیہ السلام کو اپنا نائب بنا کر کے جا رہے ہیں, ٹھیک ہے, حالانکہ عمر میں ہارون علیہ السلام بڑھے ہیں. اسی طرح کے بہت سارے دوسرے واقعات بھی ہمیں ادب کی کتابوں کو پڑھنا چاہیے. ہمارے حضرت کی ایک کتاب ہے با ادب با نصیب, با ادب با نصیب بہترین کتاب ہے, اور اس کے اندر پورے اس ٹاپک کو جو ہے نا وہ بڑے زبردست طریقے سے اس کا استیعاب کیا گیا ہے, اس کو جو ہے نا وہ اس کتاب کے اندر سمیٹا گیا ہے. بہت سارے واقعات اور ہر ٹاپک کے اوپر کہ اللہ کا ادب جو ہے وہ کیا ہے, رسول اللہ صلی اللہ علیہ وسلم کا ادب کیا ہے, والدین کا ادب کیا ہے, اساتذہ کا ادب کیا ہے, کتابوں کا ادب, ٹھیک ہے, علم حاصل کرنے کا ادب, حتیٰ کہ آداب اختلاف, کہ اگر کسی کے ساتھ انسان کو اختلاف ہو جائے کسی معاملے کے اوپر تو اب اس اختلاف کو کیسے لے کر کے چلنا چاہیے. تو پورا ایک چیپٹر تو آداب اختلاف کے اوپر ہے جس کے اندر ہمارے اکابرین کی مثالیں دی ہوئی ہیں کہ جیسے احناف اور شوافے کے درمیان اختلاف ہے بہت سارے معاملات کے اندر کہ ایسے نہیں کرنا چاہیے, ایسے سنت ہے, ایسے سنت نہیں ہے. تو لیکن ان یہ جو علماء کرام تھے یہ آپس میں ان اختلافات کو کیسے ہینڈل کیا کرتے تھے. تو ادب کے اوپر یہ ساری باتیں کر کے پھر ہم آگے بڑھتے ہیں کہ اللہ تعالیٰ نے فرمایا انی وجدت امرأۃً تملکہم, کہ یعنی میں نے ایک عورت کو پایا جو قوم سبا کی مالک ہے, ٹھیک ہے, تملکہم یعنی ان کی ملکہ ہے, ان کی مالک ہے, ان کی بادشاہ ہے, جو بھی یعنی ان پر حکومت کرتی ہے. اس عورت یعنی ملکہ سبا کا نام تاریخ میں بلقیس بنت شراحیل بتلایا گیا ہے. تاریخی کتابوں کے اندر بہت سارے ایسے شخصیتوں کے نام بھی موجود ہیں, اگرچہ کوئی 100% اوتھینٹسٹی تو نہیں ہوتی کیونکہ تاریخ جو ہے اس کی اس طرح کی نہیں ہے جیسے کہ قرآن مجید کی ہے یا حدیث مبارکہ کی ہے, لیکن اگر اس میں کوئی ایسی بات ملے تاریخ کی کتاب کے اندر کہ جو کہ شریعت کے خلاف نہ ہو تو اس کو ہمارے علماء جو ہے وہ لے لیتے ہیں, اڈاپٹ کر لیتے ہیں, ٹھیک ہے. تو اب یہ جو ایک اس کا نام لکھا ہوا ہے تو بھائی ٹھیک ہے, اس میں کوئی شریعت سنت کی خلاف ورزی کوئی تھوڑی ہو رہی ہے کہ اس کا نام بلقیس بنت شراحیل بتایا گیا. اور بعض روایات میں ہے کہ اس کی والدہ جنات میں سے تھی, ٹھیک ہے. اب یہ روایات سے مراد کہ پچھلے لوگوں سے جو باتیں مروی ہیں نیریٹڈ ہیں, اب یہ حدیث مبارکہ بھی ہو سکتی ہے روایات سے یہاں مراد, یہاں پر جو ہے وہ کسی صحابہ کا قول بھی ہو سکتا ہے مراد, یہاں پر جو ہے وہ کسی اسرائیلی روایات بھی مراد ہو سکتی ہیں کہ جو کہ جو جو یہودیوں سے مسلمانوں نے بات سنی تھی اور وہ بات جو ہے وہ شریعت سنت کے خلاف نہیں تھی تو ان کو بھی مسلمانوں نے پھر اپنی کتابوں میں لکھ لیا. ایسی باتوں کو اسرائیلی روایات کہتے ہیں. حتیٰ کہ جو یہودی بعد میں مسلمان ہو گئے تھے تو انہوں نے پھر صحابہ کرام کو بہت ساری باتیں بتائیں جو کہ ان کی نسل در نسل ان کو پہنچی تھیں, تو ان کو بھی اسرائیلی روایات کہتے ہیں. تو یہاں بعض روایات سے مراد اسرائیلی روایات بھی ہو سکتی ہیں. روایات میں ہے کہ ان کی والدہ جنات میں سے تھی جس کا نام بلعمہ بنت شیغان بتایا جاتا ہے. رواہ وہ ہے بن جریر عن الخلیل ابن احمد, اور امام قرطبی رحمۃ اللہ علیہ نے اس کو نقل کیا اپنی کتاب کے اندر, اس بات کو بلعمہ بنت شیغان ان کی والدہ کا نام تھا. اور ان کا دادا ہدہد پورے ملک یمن کا ایک عظیم الشان بادشاہ تھا جس کی اولاد میں 40 لڑکے ہوئے, سب کے سب ملوک اور بادشاہ بنے. 40 لڑکے ملوک بادشاہ کیسے بنے؟ ایک ہی جگہ کے تو شاید نہیں بنے ہوں گے, مختلف جگہوں پہ انہوں نے پھر یا تو کانکر کیا ہوگا یا مختلف جگہوں پہ وہ سپریڈ ہو گئے ہوں گے, اور پھر ان کو جہاں جہاں پھر حکومت ملی تو بادشاہ سب کو ملی 40 کو. تو ان کے دادا کے جو بچے تھے نا وہ 40 تھے بیٹے. اچھا, تو ان کے والد یعنی بلقیس بنت شراحیل کے جو والد تھے سراح نے ایک جنیہ عورت سے نکاح کر لیا تھا, جن سے, ٹھیک ہے, ایسا بھی ہوتا ہے. اسی کے بطن سے بلقیس پیدا ہوئی, یعنی ہدہد کا بیٹا سراح, سراح کی بیوی بلعمہ بنت شیزان, اور ان دونوں کی بیٹی جو ہے بلقیس بنت شراحیل جو کہ ملکہ سبا بنی. ٹھیک ہے, جنیہ سے نکاح کرنے کی مختلف وجوہ بیان کی گئی ہیں کہ اس نے کیوں جنیہ سے نکاح کیا. ایک یہ ہے کہ یہ اپنی حکومت و سلطنت کے غرور میں لوگوں سے کہتا تھا کہ تم میں کوئی میرا کف نہیں, اس لیے میں نکاح ہی نہیں کروں گا, کیونکہ غیر کف میں نکاح مجھے پسند نہیں ہے. کف کیا چیز ہوتی ہے؟ کف کا مطلب ہوتا ہے کہ آپ جس لیول کی ہیں نا معاشرتی طور پر, یا معاشی بھی, معاشرتی معاشی سوشل سٹینڈنگ آپ کی جو ہے, ٹھیک ہے, یا آپ کا جو ہے جس قسم کی فیملی ہے, یا آپ کا جو ہے وہ جس قسم کا ارننگ بیک گراؤنڈ ہے, یا آپ کی جس قسم کی جو ہے کلچرل بیک گراؤنڈ ہے, ٹھیک ہے نا, ان ساری چیزوں کو جو ہے نا مل ملا کر کے ایک کف بنتا ہے انسان کا, ٹھیک ہے, جس کو آپ آسان الفاظ میں سوشل سٹینڈنگ کہہ سکتے ہیں. ٹھیک ہے, تو ہمارے دین کے اندر کف کا اعتبار کرنا جو ہے نا یہ سکھایا گیا ہے کہ جب شادی بیاہ کا معاملہ ہو تو کوشش کرنی چاہیے کہ کف کے اندر شادی, ٹھیک ہے, یہ زیادہ بہتر ہے. کوئی فرض واجب نہیں ہے کہ کف میں ہی شادی کرنی ہے, لیکن بہتر ہے, اس سے جو ہے نا وہ آسانیاں ہوتی ہیں شادی شدہ جوڑے کو, بعد میں آسانیاں ہوتی ہیں. غیر کف میں شادی کرنا بھی جائز ہے, ٹھیک ہے, لیکن اس سے احتمال زیادہ ہے, پاسبلٹی زیادہ ہے کہ شادی کے بعد کچھ مسئلے مسائل ہو سکتے ہیں. ٹھیک ہے, جیسے کہ آپ جو ہے وہ کسی ایک کلچر سے تعلق رکھتے ہیں اور بیوی جو ہے وہ کسی اور کلچر سے تعلق رکھتی ہے, تو اب بیوی کے کچھ کلچرل نارمز ہوں گی جس سے کہ آپ واقف نہیں ہیں, آپ کی کچھ کلچرل نارمز ہوں گی جس سے کہ بیگم صاحبہ واقف نہیں ہے, تو اب ایڈجسٹیبلٹی جو ہے نا اس کے اندر زیادہ ٹائم لگ جائے گا. چلے میاں بیوی تو پھر اللہ تعالیٰ نے نکاح کے اندر ایک محبت کا میثاقاً غلیظہ بڑا گاڑھا قسم کا یہ اللہ تعالیٰ نے ایک بانڈ بنایا ہے, تو چلے میاں بیوی کے درمیان تو جو ہے نا چلے انڈرسٹینڈنگ ہو جائے گی, کمپرومائز ہو جائے گا, ٹھیک ہے, لیکن باقی جو سسرال اور میکے کے جو لوگ ہیں تو ان میں تو میاں بیوی کا تعلق نہیں ہے نا بھائی, تو ان میں جو بانڈنگ ہے نا وہ اور زیادہ مشکل ہو جاتی ہے. ٹھیک ہے, بہت مشکل بھی ہو جاتی ہے کلچرل ڈفرینسز کی وجہ سے, تو اب کسی قسم کا ایک کھچاؤ جو ہے وہ چلتا رہے گا. اور یہ پرانے زمانے کی باتیں زیادہ لگتی ہیں کیونکہ آج کل تو ایک ہی کف میں بھی ہو تو بھی کھچاؤ تو دوسری وجوہات سے چلتا رہتا ہے نا, بالکل, بلکہ حتیٰ کہ سگوں میں بھی شادی کر دو نا تو پھر بھی جو ہے وہ کھچاؤ زیادہ ہی ہو جاتا ہے, بلکہ آج کل تو دوسرے سچویشن جو ہے وہ غالب آ گئی ہے نا. ٹھیک ہے, لیکن پہلے یہ سب کو اتنا نہیں ہوتا تھا, تو اس وقت جو ہے نا کف میں شادی کرنا واز it would ensure کہ شادی شدہ جوڑا جو ہے وہ خوش و خرم زندگی گزار سکے اور دونوں خاندانوں کا آپس میں ملاپ جو ہے نا وہ ایک اچھا شکل اختیار کر سکے. تو کف میں شادی کرنے سے بہت فائدے ہوتے تھے. ٹھیک ہے نا, اب تو کہتے ہیں نا ہمارے یہاں آوے کا آوا بگڑ گیا. ٹھیک ہے, تو اس وجہ سے اب کف کا بھی کوئی فائدہ نہیں نظر آ رہا, لیکن بہرحال امپورٹنس تو ہے. لیکن اب ہم اپنی دوسری مسئلوں کو اگر حل کر لیں تو پھر ہم واپس جو ہے وہ کف کا فائدہ اٹھانے والوں میں بن جائیں گے. ٹھیک ہے نا, تو کف از اے ویری امپورٹنٹ تھنگ. शादी शादी ब्याह के अंदर, ठीक है। लेकिन एक और भी बात हम आपके सामने बयान कर दें कि कुफ जो है ना सिर्फ दुनियावी स्टैंडिंग डिफाइन नहीं करता कि जी यानी आप जो है वो पंजाब के रहने वाले हैं तो बेगम साहिबा जो है वो भी पंजाब के रहने वाली होनी चाहिए, है ना, या सिंध के हैं तो वो भी सिंध की होनी चाहिए, ठीक है ना। सिर्फ इस तरह की जो सिमिलैरिटीज होती है ना, सिर्फ ये कुफ डिफाइन नहीं करती, बल्कि कुफ जो है ना वो आइडियोलॉजिकली भी एक कुफ होता है, एक आइडियोलॉजिकल कुफ भी होता है, ठीक है, कि बीवी के जो नजरियात हैं और शौहर के जो नजरियात हैं, जिंदगी के जो प्रेफरेंसेस हैं, जो प्रायोरिटीज हैं इन लाइफ, तो इनसे भी एक कुफ डिफाइन होता है, ठीक है। तो ऐसा ना हो कि शौहर की जो है फॉर एग्जाम्पल दीनदार, उसका नजरिया जो है वो कि भाई दीन के मुताबिक जिंदगी गुजारनी चाहिए, हमें जो है अपने जिंदगी के अहकाम जो है वो अल्लाह उसके रसूल से लेने चाहिए, ठीक है ना। और बेगम साहिबा जो है वो इस आइडियोलॉजी की है, हालांकि हैं बिल्कुल एक ही खानदान की, हत्ता के कजन है आपस में, ठीक है, एक ही जो है वो दादा की औलाद है, राइट, कजन का मतलब एक ही दादा या एक ही नाना की औलाद हो, है ना, राइट। लेकिन बेगम साहिबा जो है उनकी आइडियोलॉजी बिल्कुल मुख्तलिफ, वो कहें कि नहीं जी दिस लाइफ इज फॉर फन, राइट, हम तो यहाँ पे एंजॉय करने के लिए आए हैं, राइट, और जितना मैक्सिमम एंजॉय कर सकते हैं मरने से पहले पहले कर लो, मरने के बाद तो एंजॉय करना ही नहीं है, जाहिर सी बात है जब इस किस्म की सोच होगी तो मरने के बाद तो उन्होंने वाकई एंजॉय नहीं करना, फिर तो पिटाई का वक्त शुरू होने वाला है मरने के बाद, ठीक है। तो बेगम साहिबा का ये नजरिया है, शौहर साहब समझ का ये नजरिया है कि जी मरने के बाद असल जिंदगी होती है दुनिया के अंदर, अल्लाह की मान के चलना है। तो ये एक ही खानदान के हैं, लेकिन ये किस किस्म का कुफ है भाई, ठीक है ना, ये तो उफ हो गया, ये कुफ तो नहीं हो गया, ये तो उफ हो गया ना, ठीक है, तो उफ उफ ही चलती रहेगी फिर उसके बाद। तो कुफ जो है ना ये बड़ा इंपॉर्टेंट टॉपिक है, वी नीड टू लर्न अबाउट इट, ठीक है ना, वी नीड टू हैव अ बेटर अंडरस्टैंडिंग ऑफ दिस कुफ कॉन्सेप्ट, ठीक है। हैविंग सेम शेख विल ऑल्सो रिजल्ट इन डिफाइनिंग कुफ, हाँ, अगर बीवी साहिबा भी जो है वो इस्लाह की नीयत के साथ शेख से जुड़ी हुई हैं और शौहर साहब भी जो है वो इस्लाह की नीयत से शेख के साथ जुड़े हुए हैं, दिस इज द बेस्ट कुफ, इससे ज्यादा अच्छा कुफ कोई नहीं हो सकता, ठीक है, क्योंकि खिटपिट तो हर घर में होनी है, हर घर में खिटपिट, भाई दो इंसान मिल रहे हैं और लिबास की तरह जिंदगी गुजारनी है उन्होंने, कोई मामूली बात नहीं है ये मियां बीवी का जिंदगी गुजारना, तो इतना करीब दो नफ्स, दो इंसान का मतलब होता है दो नफ्स, ठीक है ना, ये इतना करीब रहेंगे ना तो फिर खटपट भी नहीं बल्कि बहुत कुछ होता है फिर उसके बाद। तो भाई अगर एक की मानते हैं ना दुनियावी एतबार से, एक शेख हैं उनसे मशवरे कर रहे हैं, उनकी बात मान रहे हैं, उनको इज्जत दे रहे हैं, उनको कोई मुकाम देते हैं अपनी जिंदगी में, इससे ज्यादा बेहतरीन कुफ तो कोई हो ही नहीं सकता, दिस इज द बेस्ट कुफ, ठीक है ना। और यही कुफ था जो कि नबी अलैहिस्सलाम और अजवाज मुताहरात के दरमियान था, है ना, कहाँ कहाँ से जौजा आ रही है ना, एक जौजा तो चलो कुरैश से आ गई, दूसरी जौजा भी कुरैश से आ गई, तीसरी भी आ गई, लेकिन उसके अलावा भी तो कहाँ कहाँ से नबी अलैहिस्सलाम जो है उनको अजवाज, राइट, कोई यहूदी हैं तो कोई जो है वो फलाने बैकग्राउंड किसकी किसकी कबीले की हैं, कभी किसी कबीले की हैं, राइट, लेकिन अल्हम्दुलिल्लाह बेहतरीन घराने, बेहतरीन जिंदगी, क्योंकि शेख एक थे, उनके भी शेख अल्लाह ताला, इनके भी शेख अल्लाह ताला, बल्कि बीवियों के शेख तो नबी अलैहिस्सलाम खुद ही थे, लेकिन चलो कोई मामला ऐसा होता है कि भाई दादा शेख से भी अगर कंसल्ट करना पड़ जाए तो अल्लाह ताला दोनों के शेख थे, दादा शेख तो कम अज कम दोनों के थे, यानी बीवियों के भी थे ना, दादा शेख का कॉन्सेप्ट है ना। उसी तरीके से सहाबा कराम की जिंदगियों का भी यही मामला, के सहाबा कराम के भी एक ही शेख थे नबी अलैहिस्सलाम, ठीक है। बहरहाल अच्छा, इसके ऊपर एक और चीज था जिसको याद आई कि आप लोगों के ग्रुप के ऊपर भी शेयर अक्सर किया है, दीन एसेंशियल्स के ऊपर भी और दूसरे वाले ग्रुप के ऊपर भी, कि हमारे यहाँ क्लास हुई है पिछले दिनों जो कि अब मुकम्मल हो चुकी है, शादी खाना आबादी, ठीक है, तो औरतों की क्लास थी और औरत ही उनको पढ़ा रही थी, खातून ही पढ़ा रही थी, तो इस वजह से मर्दों में उनकी हमने रिकॉर्डिंग्स तो नहीं भेजी हैं, ऑडियो रिकॉर्डिंग्स तो नहीं भेजी हैं, क्योंकि खातून कभी देख तो आवाज का पर्दे के भी एक दर्जे का पर्दा होता है औरत की आवाज का, ठीक है, कंप्लीट पर्दा नहीं होता लेकिन एक दर्जे का औरत की आवाज का पर्दा होता है, दूसरा एक भाई औरतों की आपस में बातें हो रही हैं तो उसमें फिर मर्दों को वैसे भी कान नहीं लगाने चाहिए, अदब शर्म और लिहाज भी चीज होती है ना, तो इस वजह से उस क्लास के जो नोट्स है ना, नोट्स रिटन फॉर्म में, वो हमने आप लोगों के साथ शेयर किए हैं, ठीक है, और इंशाल्लाह उनके एक कंपाइल्ड फॉर्म भी जल्द आप लोगों के साथ हम शेयर करेंगे, ठीक है। प्लीज try to take that seriously. Please, please try to take that seriously. है ना, आपको अपना ख्याल नहीं भी हो ना, मेरे मेरे वास्ते उसको संजीदगी से ले रहे, क्यों? इसलिए कि भाई इतना वक्त जाया होता है मियां बीवी के झगड़े निपटाते हुए, इतना वक्त जाया होता है ना कि उससे बेहतर भी बहुत सारे काम है दुनिया के अंदर करने के लिए ना, ठीक है? तो भाई अगर इस किस्म की ब्लंडर्स करने छोड़ दें तो अल्लाह के बंद यानी जो अल्लाह ने असल काम लगाया था उसके ऊपर फिर वक्त लगा सकें, राइट? हम तो यानी सिर्फ झगड़े ही निपटाने में सारी जिंदगी गुजर जाएगी, राइट? वो भी निपट के नहीं देते, कुछ लोग तो मानने से इनकार कर देते हैं, तो अच्छा खासा वक्त उसके अंदर जाया हो रहा होता है। तो भाई शादी खाना आबादी के ऊपर अल्हम्दुलिल्लाह इतनी अच्छी रिसर्च के साथ इतना अच्छे जो है ना वो ऐसे ऐसे पॉइंट्स लिखे हैं कि लिटरली चेकलिस्ट के तौर पर आप उसको फॉलो करें। चेकलिस्ट, ये मैंने कर लिया, चेक करें, हाँ जी मैंने कर लिया, ये मैंने नहीं किया, अच्छा जी मुझे करना है ना, जैसे चेकलिस्ट करते हैं ना सफर के, सफर पे जाने से पहले एक चेकलिस्ट होती है, यहाँ पे ये मैंने चीज रख ली, ये मैंने पैक कर लिया, मैंने पैक कर लिया, मैंने पैक कर लिया। अकलमंद लोग जो है वो इस तरह की चेकलिस्ट बनाते हैं ताकि सफर पे उनको फिर अफसोस ना करना पड़े, कोई उनको नदामत ना हो, उनको जो है वो परेशानी ना हो कि कोई जरूरी चीज रखनी थी वो भूल गए। उसी तरीके से शादी ब्याह के मामले के अंदर एक चेकलिस्ट बनाए अपने, शादी अगर नहीं हुई है तो करने से पहले उस चेकलिस्ट को फॉलो करें और ये चेकलिस्ट आपको नोट्स के अंदर मिल जाएगी। अपनी शादी हो या अपनी औलाद की शादी हो, चेकलिस्ट को लिटरली फॉलो करें कि ये किया, ये किया, ये किया, ये नहीं किया, ठीक है? और फिर उसके बाद जो है अगर शादी हो चुकी है, अब तो हो गई जो हो गई, लेकिन भाई उसको भी खाना बर्बादी बचाने से अभी बचाया जा सकता है। अगर अभी अल्हम्दुलिल्लाह मामला चल रहा है ना, तो बर्बादी आगे जाकर के बर्बादी ना बन जाए, उसको आबादी बनाने के लिए अगर इस चेकलिस्ट को फॉलो करेंगे इंशाल्लाह बन जाएगी खाना आबादी, ठीक है? तो इन चीजों को जरा हम संजीदगी से लें तो बहुत बड़े बड़े मुसीबतों से और मसाइल से हमारी जिंदगियां बच सकती हैं और हम वाकई अल्लाह के काम के बंदे बन सकते हैं, नबी अलैहिस्सलाम के काम के उम्मती बन सकते हैं, ठीक है ना? तो क्या हमें इस बात की फिक्र नहीं होनी चाहिए भाई, एक ही तो जिंदगी लेकर आए, बार बार यार जिस कहता है दोबारा दूसरी जिंदगी लेकर आएंगे। इस जिंदगी में बीवी के साथ जो है ना दस्तों गरेबां होकर के जिंदगी गुजार दी, ससुरालियों के साथ जो है ना लड़ते भड़ते ये पूरी की पूरी जिंदगी गुजार दी, फिर उसके बाद कब्र में जाएंगे, वापस आएंगे, कोई नई जिंदगी जिसमें कि हम अल्लाह की इबादत करेंगे भाई, अगली जिंदगी में अल्लाह की इबादत करेंगे, अगली जिंदगी में दीन की मेहनत करेंगे, अगली जिंदगी में दावत का काम करेंगे, राइट? नहीं, यही एक जिंदगी है भाई। तो ये जिंदगी लड़ने के लिए नहीं दी गई थी ना, आपस में एक दूसरे के साथ जो है लड़े चले जा रहे हैं, ठीक है? तो इस्तेदा के दर्जे में, ठीक है, कि भाई इन चीजों को सीरियसली लें, उनको इग्नोर नहीं कि भाई व्हाट्सएप के ऊपर तो 10 ग्रुप मैंने सब्सक्राइब किए हुए, अच्छा जी बड़े अच्छे नोट्स आए थे, हाँ जी वेरी नाइस, बड़े अच्छे थे, लेकिन उसके बाद 10 और चीजें आ गई तो जो पीछे अच्छी चीज देखी थी, एक पड़ी थी, जहन से भी निकल गई और जो है वो याददाश्त से भी गायब हो गई, राइट? तो ऐसे फिर व्हाट्सएप ग्रुप पर भी सब्सक्राइब करने का कोई फायदा नहीं, लोगों ने इतने सारे ग्रुप सब्सक्राइब किए हुए होते हैं, हर जगह से कुछ ना कुछ उल्टी या सीधी चीजें आ रही हैं, बेशक सीधी चीजें आ रही हैं, उल्टी नहीं भी आ रही, अच्छी अच्छी चीजें आई चली जा रही हैं, लेकिन भाई इंसान का दिमाग जो है उसकी कोई कैपेसिटी होती है आखिर, ठीक है ना? इतनी सारी अच्छी चीजें आएंगी, आप किस अच्छी चीज को याद रखेंगे, किस अच्छी चीज को समझेंगे, किस अच्छी चीज के ऊपर अमल करेंगे, ठीक है? तो खुदा रहा अपने आपको इस तरह के जो यानी बहुत सारे व्हाट्सएप ग्रुप सब्सक्राइब किए हैं ना, उनको खत्म करें और इसको अपनी जिंदगी को एक सिंगल फोकस्ड जिंदगी बनाए, फोकस्ड जिंदगी, एक इदारे से इल्म हासिल करना है, बस उसी इदारे का, बस जो भी उस वहां पे कम्युनिकेशन के लिए हमारा सिलसिला है, अल्लाह ताला ने इतनी बड़ी नेमत दी है मैं आपको बता नहीं सकता, ये मेरा पर्सनल तजुर्बा और मेरा पर्सनल यानी इतनी बड़ी नेमत अल्लाह ताला ने व्हाट्सएप की शक्ल में इस वक्त दी है इस दौर जमाने के अंदर, हम उसका इदराक नहीं कर सकते। मैं तो बहुत दिल चाहता है कि अल्लाह ने लोगों को आप ईमान की दौलत अता फरमा दे जिन लोगों ने व्हाट्सएप बनाया है, ठीक है ना? क्योंकि बहुत सारी ऐसी चीजें हैं इसके अंदर जो कि फायदे के लिए इस्तेमाल की जा सकती है और बस यानी इट्स लाइक सेल्फ डिसिप्लिन वाला मामला है। बहुत सारे दूसरे ऐप्स हैं, बहुत सारे दूसरे कम्युनिकेशन सॉफ्टवेयर हैं कि जिसके अंदर जो है ना आप खराफात से बच ही नहीं सकते, मुमकिन ही नहीं है, आप जितने ही सेल्फ डिसिप्लिन हो जाए आप बुराई से नहीं बच सकते। लेकिन व्हाट्सएप के अंदर अल्हम्दुलिल्लाह कुछ अल्लाह ताला ने ऐसा निजाम बना दिया है कि यहाँ पर जो जरा सी बात मान ले ना, अपने बड़ों की बात मान ले, वो खराफात से बच सकता है, ठीक है ना? पहले एक मुसीबत थी कि ग्रुप के अंदर जो है ना आप वो एडमिन ओनली नहीं बना सकते थे, तो जिसका जी चाहता था उल्टा सीधे चीजें उठा के भेज देता था। अब तो एडमिन ओनली ग्रुप्स बन गए, राइट। उसके बाद तो जिंदगी बिल्कुल आसान हो गई है, ठीक है ना। कंट्रोल ग्रुप्स हैं बस, जिनके साथ आपका कम्युनिकेशन का ताल्लुक है, राबते का ताल्लुक है, इसलाह का ताल्लुक है, बस वहीं से चीजें आनी है। तो भाई फोकस करना कितना आसान हो गया है ना। अल्लाह ताला की कौन कौन सी नेमतों को झुठलाओगे, किन किन चीजों को जो है ना इग्नोर करोगे, ठीक है। तो भाई इसको अपने फायदे के लिए इस्तेमाल कर सकते हैं हम अल्हम्दुलिल्लाह। थोड़ा सा बात मानने की जरूरत है, सेल्फ डिसिप्लिन की से ज्यादा जो है ना डिसिप्लिन की जरूरत है। सेल्फ डिसिप्लिन तो बाद में आएगा, पहले हम डिसिप्लिन लेकर के आते हैं अंदर, यानी बात मानना शुरू करें। तो कुफ के अंदर शादी, ठीक है। तो इसके बाद जो है वो थोड़ी सी और चीजें, इतना वक्त हमारे पास, तो फरमाते हैं कि जिन्निया से निकाह करने की मुख्तलिफ वजूह बयान की गई हैं। एक ये है कि ये अपनी हुकूमत व सल्तनत के गुरूर में लोगों से कहता था कि तुम में कोई मेरा कुफ नहीं है, इसलिए मैं निकाह ही नहीं करूंगा, क्योंकि गैर कुफ में निकाह मुझे पसंद नहीं है। यानी मैं इतना बड़ा बादशाह हूँ, इसके ख्याल में बहुत बड़ा बादशाह था, राइट। हालांकि इसकी जो है ना वो बेटी इससे शायद बड़ी ज्यादा बड़ी बादशाह बन गई, और सुलेमान अलैहिस्सलाम तो इससे भी ज्यादा बड़े बादशाह बने, ठीक है ना, लेकिन वो अपने आप को सबसे बड़ा बादशाह समझता था। तो कहते हैं कि मैं तो गैर कुफ में निकाह ही मुझे पसंद नहीं है। तो इसका नतीजा ये हुआ कि लोगों ने इसका निकाह एक जिन्नी औरत से करा दिया। यानी मैं इतना अमीर हूं, मैं इतना बादशाह हूं, और तुम में से कोई जो है ना वो बादशाह तो है नहीं, तो मैं तुम्हारी बेटी से कैसे शादी कर लूं। ये गुरूर था इसका, ये एक तकब्बुर था इसका। तो अब किसी तरह ना अल्लाह ताला ने होता ना अकल पे पट्टी, जो मुतकब्बिर होता है उसकी अकल पे पट्टी ज्यादा आसानी से बन जाती है, ठीक है ना, क्योंकि वो बंदा गुरूर में। उर्दू जुबान के अंदर गुरूर का लफ्ज तकब्बुर के लिए इस्तेमाल होता है, क्यों? क्योंकि गुरूर का मतलब असल में क्या है? धोखा, गरर, धोखा, ठीक है। तो जो बंदा तकब्बुर में है वो तो धोखे में है। किस बात पे तकब्बुर कर लो यार तुम, वो तो धोखे में है, ठीक है। तो अब जिसको धोखा लग जाता है ना, तो बस वो तो अंधा हो गया है ना। वो तो जो सामने चीज नजर आ रही है उसको तो धोखा, वो तो पानी लग रहा है कि पानी है, हालांकि पानी तो है ही नहीं। तो गोया के एक मुतकब्बिर इंसान ब्लाइंड हो जाता है। तो जब ब्लाइंड हो जाता है तो फिर क्या होता है? फिर दूसरे लोग उसको अच्छे से बेवकूफ बनाते हैं, अच्छे से उसको एक्सप्लॉइट करते हैं, ठीक है। तो तकब्बुर इज द वर्स्ट रूहानी बीमारी है ना। हमारे हजरत फरमाते हैं तकब्बुर एटमी रूहानी बीमारी है, ये सब कुछ खत्म कर देती है, छोड़ती कुछ भी नहीं है तकब्बुर, ठीक है। तो इसी तरीके से इस शख्स को फिर ना लोगों ने आराम से बेवकूफ बनाया और जिन्निया से शादी कर दी इसकी, ठीक है। तो फरमाते हैं कि शायद इसी फख्र और गुरूर का नतीजा था कि उसने इंसानों को जो दर हकीकत उसके कुफ थे हकीर व जलील समझा और अपना कुफ तस्लीम न किया, तो कुदरत ने उसका निकाह एक ऐसी औरत से मुकद्दर कर दिया जो ना उसकी कुफ थी ना उसकी जिन्स व कौम से। यानी उसकी जिन्स तो इंसान थी, उसके शादी लेकिन लोगों ने तो करवाया, लेकिन लोग अल्लाह की मर्जी के बगैर कोई काम नहीं कर सकते। अल्लाह ताला ने लोगों के दिल में बात डाली कि इसको ऐसे फंसाओ, है ना, और ये फंस गया। तो अल्लाह ने इसका निकाह करवा दिया जिन्निया से, जो कि ना इसकी जिन्स में से थी, ना इसकी कौम में से थी, ना इसके कुछ में से थी, बेड़ा का रख, ठीक है। ये होता है तकब्बुर का, ये अंजाम होता है, ठीक है। इसी तरीके से आज हमारे दरमियान में ना कुछ लोग हैं, उनको भी इसी किस्म की लग गई है ना, कि जी वो कोई अगले कल्चर, किसी और कल्चर से जाकर के शादी करनी, अपने कल्चर में शादी नहीं करनी, है ना। नाउज़बिल्ला अपने कल्चर वालों को जो है वो घटिया समझते हैं, क्या समझते हैं पता नहीं। तो ये भी जो है ना ये नाउज़बिल्ला बिल्कुल इसी किस्म की एक चीज लगती है, ठीक है, कि जी वो देसियों में शादी नहीं करनी। ये एक बहुत बड़ा मसला है, इसके ऊपर अल्लाह ताला से बहुत माफी मांगने की जरूरत है। और जो जिनके समझ में नहीं आ रहा वो नहीं माफी मांग रहे, तो भाई दूसरे तो उनकी तरफ से माफी मांग सकते हैं, दूसरे उनके लिए दुआ करें, ठीक है, क्योंकि दिस इज अ ह्यूज प्रॉब्लम, ह्यूज प्रॉब्लम। अल्लाह ताला ने ये वाली बात जो है वो अभी हमारे सामने रख दी है। तो जो सुन रहे हैं, जिनके साथ ये बात रेलेवेंट है, वो इस बात को समझें, ठीक है ना। ये असबाब के दर्जे में ये इसकी 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 इसलाह नहीं हो सकती, इसके लिए अल्लाह ताला को मनाना पड़ेगा, अल्लाह ताला से अपने गुनाहों की माफी मांगनी पड़ेगी, ठीक है। जिनके बात समझ आ रही है उनके समझ आ रही है, जिनको नहीं आ रही उनसे रिलेटेड नहीं, ठीक है। तो इस शख्स को ये एक सजा मिली, ये हजरत ने लिखा है। کیا انسان کا نکاح، اب آگے جو ہے وہ ایک شرعی مسئلہ کہ کیا انسان کا نکاح جنی عورت سے ہو سکتا ہے؟ تو فرماتے ہیں کہ اس معاملے میں بعض لوگوں نے تو اس لیے شبہ کیا ہے کہ جنات کو انسان کی طرح توالد و تناسل کا اہل ہی نہیں سمجھا، یعنی جنات کے ہاں جو ہے نا وہ جس طرح سے انسانوں کے ہاں اولاد ہوتی ہے اور نسل آگے چلتی ہے، جنات کے ہاں اس طریقے سے نسل اور اولاد ہوتی ہی نہیں، ٹھیک ہے؟ لیکن ابن عربی رحمتہ اللہ علیہ نے، بہت بڑے فقیہ تھے، دو ابن عربی گزرے ہیں، ایک فقیہ اور ایک شیخ تصوف کے شیخ، یہاں پر فقیہ ابن عربی کی بات ہو رہی ہے، تو ابن عربی رحمتہ اللہ علیہ نے اپنی تفسیر میں فرمایا کہ یہ خیال باطل ہے، احادیث صحیحہ سے جنات میں توالد و تناسل اور مرد و عورت کی تمام وہ خصوصیات جو انسانوں میں ہیں جنات میں بھی موجود ہونا ثابت ہے، ٹھیک ہے؟ جیسے انسانوں میں ہیں ویسے ہی جو ہے وہ جنات میں، اور یہ حضرت نے لکھا کہ احادیث صحیحہ سے یہ بات ثابت ہے، ٹھیک ہے؟ تو اب ہمارے سامنے اس وقت ایسی کوئی حدیث ہے نہیں، نہ میرے ذہن میں ایسی کوئی حدیث ہے، آپ کے ذہن میں تو آپ ضرور سے بتا دیں، ٹھیک ہے؟ لیکن ایک بات جو عقلی طور پر اس کی دلیل میں آتی ہے وہ یہ کہ یہ بات تو سب نے سنی ہوگی نا، کبھی جنات جو ہے وہ انسان کے روپ میں آ سکتے ہیں، انسانی شکل میں آ سکتے ہیں، تو جب وہ انسانی شکل میں آ سکتے ہیں تو وہ شکل جو ہوتی ہے نا صرف یہ نہیں کہ بس یعنی گویا کہ ایک تصویر کی شکل میں آ گئے، نہیں، پوری کی پوری انسانی باڈی کی شکل میں آتے ہیں نا، تو بھائی اس جس انسانی فارم میں وہ آیا تو جس طرح ہے نا باقی اس کے انسانی اعضاء ہوتے ہیں اس طرح باقی اعضاء بھی ہوتے ہیں اس کے اندر، یعنی بور گویا کہ پورا کا پورا وہ انسان بن کر آتا ہے، لیکن اصل میں وہ جن ہوتا ہے، ٹھیک ہے؟ تو اندر اس کی جن والی جو اس کی نیچر ہے وہ اندر موجود ہے، لیکن اوپر سے وہ، تو اللہ تعالیٰ نے جنوں کو جو انسانوں کے اوپر فوقیت دی ہے جن معاملات میں، ان میں سے ایک معاملہ یہ بھی ہے کہ وہ انسان کی شکل اختیار کر سکتے ہیں، انسان جن کی شکل نہیں اختیار کر سکتے، ٹھیک ہے؟ اچھا ایک اور بات یہاں پہ ایک اور ذہن میں آتی ہے کہ آپ نے سنا ہوگا کہ نبیوں کو جو اللہ تعالیٰ نے معجزات دیے نا، تو وہ معجزات جو تھے وہ ان کے دور ان کے زمانے کے حساب سے ہوتے تھے، ان کے زمانے میں جو چیز جو ہے وہ بڑی رائج ہوتی تھی لوگوں کے درمیان، تو نبی کو بھی اسی فیلڈ میں معجزہ دیا جاتا تھا، جیسے مشہور ہے موسیٰ علیہ السلام کو جو ہے وہ ید بیضہ اور عصا کا جو معجزہ دیا گیا کہ وہ سانپ بن جاتا تھا، تو اس زمانے میں جادوگروں کے جو ہے وہ توتی بولتا تھا، جادوگروں کا جو ہے وہ بڑا زور تھا اس زمانے میں، اور وہ جو ہے نا وہ یہی کہ بس وہ لاٹیاں پھینک دیں اور رسیاں پھینک دیں اور وہ سانپ بن گئے، تو موسیٰ علیہ السلام کو اللہ تعالیٰ نے اسی کے توڑ میں اسی قسم کا معجزہ عطا فرمایا، عیسیٰ علیہ السلام کا بھی آپ نے سنا ہوگا کہ اس زمانے میں طب جو تھا نا وہ یونانی فلسفہ اور یہ ارسطو اور یہ سوکریٹس اور یہ اس قسم کے لوگ جو تھے نا، یہ سارے اسی زمانے کے تھے جو عیسیٰ علیہ السلام کا زمانہ تھا، ٹھیک ہے؟ تو عیسیٰ علیہ السلام کو اللہ تعالیٰ نے طب سے ملتا جلتے کہ وہ کوڑی کو جو ہے وہ ٹھیک کر دیں، اور جو اندھا ہے اس کو جو ہے وہ بینا کر دیں، اور جو مردہ ہے اس کو جو ہے وہ زندہ کر دیں، قم بإذن اللہ کے حکم سے، عیسیٰ علیہ السلام کو اسی طرح کا، تو اس واقعے سے ایک اور بھی بات پتہ چلتی ہے کہ یہ جو ہے نا کہ جنیہ سے نکاح کر دیا، تو بھائی یعنی جنوں اور انسانوں کے درمیان اس زمانے میں ایسا اوپن اختلاط چلتا تھا کہ باقاعدہ شادی کا پروپوزل دیا، اس نے شادی باپ نے جو ہے وہ جیسے ایکسیپٹ کر لی، ہاں بھی میری بیٹی کے ساتھ تم شادی کر دو ان کی، تو شادی ہو گئی، ٹھیک ہے نا؟ اتنا یعنی لگتا ہے کوئی کامن قسم کا ایک معاملہ تھا انسانوں اور جنوں کے درمیان، تو اسی یہ سلیمان علیہ السلام کا بھی تو وہی زمانہ ہوا نا، کیونکہ یہ بات کس کی ہو رہی ہے؟ سلیمان علیہ السلام کے سسر کی بات ہو رہی ہے نا، کیونکہ کتابوں میں آگے لکھا ہوا بھی ہے کہ کچھ کتابوں میں لکھا ہے کہ سلیمان علیہ السلام نے ان سے پھر شادی کرنی تھی، ٹھیک ہے؟ تو گویا کہ سسر ہوئے، تو یعنی وہی زمانہ تھا، تو اس زمانے میں چونکہ جنوں والا زمانہ تھا، انسانوں کے ساتھ جنوں کا بڑا انٹریکشن، ہاروت اور ماروت کے جادو وغیرہ کے معاملے میں بھی ساری باتیں آتی ہیں، تو سلیمان علیہ السلام کو اللہ تعالیٰ نے معجزاتی طور پر جنوں کا بادشاہ بنا دیا، ٹھیک ہے؟ یعنی یہ نہیں کہ نبی کی بات جو ہے وہ اچھے جن مان رہے ہیں، مومن جن تو بات مانتی ہیں نبی کی، نہیں، سلیمان علیہ السلام کی بات جو ہے وہ کافر جنوں کے اوپر بھی لازم تھی ماننا، ٹھیک ہے؟ یہ سلیمان علیہ السلام کے معجزوں میں سے ایک معجزہ تھا۔ اچھا آگے پڑھ لیتے ہیں، جتنا تھوڑا سا ٹائم ابھی ہے، 3-4 منٹ۔ تو فرماتے ہیں کہ دوسرا سوال شرعی حیثیت سے ہے کہ کیا عورت جنیہ کسی انسان مرد کے لیے نکاح کر کے حلال ہو سکتی ہے؟ اس میں فقہا کا اختلاف، بہت حضرات نے جائز قرار دیا ہے، ٹھیک ہے؟ ایک بڑے عالم عالم دین کراچی میں ہوا کرتے تھے، ابھی ان کا انتقال ہوا ہے 2-3 سال پہلے. حضرت کیا نام تھا ان کا؟ مفتی ذرب علی خان صاحب. ٹھیک ہے، تو وہ ان کے جو بیانات ہیں نا ان میں اکثر جنوں کا ذکر ہوتا ہے. ٹھیک ہے، تو پتہ نہیں وہ کسی زمانے میں شاید میں نے سنا تھا یا کوئی مجھے بتا رہا تھا کہ وہ پتہ نہیں کسی کے گھر گئے تھے تو کھانا وانا لگنے کا ٹائم آیا تو کھانا سارا کا سارا لگ گیا اور کوئی نظر ہی نہیں آیا. تو میزبان صاحب سے پوچھا انہوں نے، تو انہوں نے بتایا کہ اصل میں نا میری ایک بیوی جو ہے نا وہ جن ہے، میری ایک بیوی جو ہے وہ جنیا ہے، تو اس وجہ سے نا میرے چار لڑکے جو ہیں وہ تو انسان ہیں اور باقی چار لڑکے جو ہے نا وہ جن ہیں، تو وہ نظر نہیں آتے ہمیں، تو انہوں نے کھانا لگا دیا تھا. ٹھیک ہے، تو اس طرح کے واقعات ان کے بیانات کے اندر اکثر آپ کو سننے کو ملیں گے. تو کچھ فقہا نے اس کو جائز قرار دیا ہے. ٹھیک ہے، جن عورت سے شادی کرنا. بعض نے غیر جنس مثل جانوروں کے ہونے کی بنا پر حرام فرمایا کہ بھئی یہ تو ہماری جنس سے نہیں ہے، ویسے جانور ہماری جنس سے نہیں ہے تو جانور سے آپ نکاح نہیں کر سکتے، اسی طرح جنس چونکہ سوری جن جو کہ ہماری جنس سے نہیں ہے تو آپ جن سے بھی نکاح نہیں کر سکتے. تو فقہا کا آپس میں علمی اختلاف اس موضوع کے اوپر ہے. اس مسئلے کی تفصیل احکام المرجان فی احکام الجان، جان جن کی جمع. ٹھیک ہے، تو اس میں مذکور ہے، یعنی یہ کتاب ہے اس کے اندر یہ مذکور ہے. اس میں بعض ایسے واقعات بھی ذکر کیے ہیں کہ مسلمان مرد سے مسلمان جنیہ کا نکاح ہوا اور اس سے اولاد بھی ہوئی، جیسے کہ مفتی ذرب علی خان صاحب کے بیانات سے بھی پتا چلتا ہے. یہاں یہ مسئلہ اس لیے زیادہ قابل بحث نہیں کہ نکاح کرنے والا بلقیس کا والد مسلمان ہی نہ تھا، اس کے عمل سے کوئی استدلال جواز یا عدم جواز پر نہیں ہو سکتا. بھئی کافر کے عمل سے کوئی تھوڑی آپ جو ہے وہ شرعی مسئلے اخذ کر سکتے ہیں، شرعی مسئلہ تو اخذ کریں گے کسی نبی کے عمل سے یا اللہ کی کتاب کے عمل کے سے شرعی مسئلہ اخذ کریں گے. ٹھیک ہے، اور چونکہ شرع اسلام میں اولاد کی نسبت باپ کی طرف ہوتی ہے اور بلقیس کے والد انسان تھے، اس لیے بلقیس انسان ہی قرار پائے گی. اس لیے بعض روایات میں جو حضرت سلمان علیہ السلام کا بلقیس سے نکاح کرنا مذکور ہے، ٹھیک ہے، یعنی یہ بھی بات کہیں لکھی ہوئی ہے روایات کے اندر کہ نکاح ہو گیا تھا ان کا، اگر وہ روایت صحیح ہو، اگر وہ صحیح ہو تو بھی اس سے نکاح جنیہ کا کوئی حکم ثابت نہیں ہوتا، کیونکہ بلقیس خود جنیہ نہیں تھی اگرچہ ان کی والدہ جنیہ ہو. واللہ اعلم. ٹھیک ہے، یعنی اللہ بہتر جانتا ہے. انہوں نے روایات جو ہیں وہ یہاں پہ نقل کر دی ہیں. اور نکاح سلمان علیہ السلام کے متعلق مزید بیان آگے آئے گا، تو جب آئے گا تو انشاءاللہ اس کو پڑھ لیں گے. اچھا، اس کے بعد جو ہے وہ جو اگلا ٹاپک ہے نا وہ تو بڑا لوڈڈ قسم کا ٹاپک ہے اور آج کل کے حالات کے حساب سے بھی ہے. کیا کسی عورت کا بادشاہ ہونا یا کسی قوم کا امیر و امام ہونا جائز ہے یا نہیں؟ ٹھیک ہے، تو انشاءاللہ اگلی کلاس کے اندر ہم اس کے اوپر بات کریں گے. کوئی سوال اگر کسی کو ہے، اگر انتظار کر رہے تھے لیکچر کے ختم ہونے کا تو ابھی لکھ لیں، ورنہ کلاس کا ٹائم ختم ہو گیا. اگر کرنا چاہ رہے تھے تو ریز ہینڈ کر کے بتا دیں، پھر آپ لکھتے رہیے گا تو ہم ویٹ کر لیں گے، اور اگر نہیں تو پھر کلاس ختم کر دیں گے. ریز ہینڈ نہ کرنے کے. ٹھیک ہے، چلیں کلاس ختم کرتے ہیں. وآخر دعوانا الحمدللہ رب العالمین. السلام علیکم.